नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म प्रकाश ढकाल। समसामयिक विषय वस्तु र घटनाक्रमका बारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यका सहित देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी राष्ट्रिय जनता पार्टीको हिजोदेखि शुरू भएको केन्द्रीय समितिको बैठक र त्यसका एजेण्डाबारे छलफल गर्दैछौ। मधेश केन्द्रित 6 दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीको हिजोदेखि पहिलो केन्द्रीय समितिको बैठक शुरू भएको छ। 3 दिनसम्म चलेको पदाधिकारी बैठकपछि राज्यपालले काठमाडौँमा 815 केन्द्रीय सदस्य सहितको बैठक थालेको हो। बैठकमा स्थानीय तहको चुनावमा सहभागी हुने कि नहुने, संविधान संशोधनको विषयलाई कसरी अगाडि बढ़ाउने, पार्टीको विधान, तल्ला तहसम्म संगठन एकीकरणका विषयमा छलफल हुने राज्यपालले जनाएको छ। यस्तै पार्टीभित्र देखिएको असन्तुष्टिबारे पनि राज्यपालभित्र छलफल शुरू भएको छ। पार्टी एकीकरणको छोटो समयमै अपेक्षाकृत रूपमा अघि बढ़न नसकेको र नेतृत्व आफै अलमलमा परेको आरोप पार्टीभित्रैबाट उठ्न थालेको छ। पदाधिकारी बैठकबाट कुनै पनि निर्णय लिन नसकेपछि राज्यपालले केन्द्रीय समितिको बैठकबाट यी यावत विषयको टुङ्गो लगाउने तयारी गरेको हो। आजको कार्यक्रममा हामी राज्यपालसँग जोडिएका यिनै विषयबारे कुराकानी गर्दैछौ। कार्यक्रममा हामीसँग हुनुहुन्छ राष्ट्रिय जनता पार्टीका महामन्त्री जितेन्द्र सोनल। तपाईँलाई कार्यक्रम बदलिदो नेपालमा स्वागत छ।
धन्यवाद यहाँलाई।
राज्यपालको बैठक हिजोदेखि काठमाडौँमा शुरू भएको छ, विस्तृत बैठक, 6 पार्टी एकीकरण पछिको पहिलो बैठक। बैठकका एजेन्डा के छन्, कसरी बैठक चलिरहेछ?
अनि राष्ट्रिय जनता पार्टी नेपालको बैठक आजदेखि होइन कि 18 गतेदेखि 18, 19, 20 र 21 गरी 4 दिन योभन्दा पहिले केन्द्रीय पदाधिकारी समितिको बैठक बस्यो। केन्द्रीय पदाधिकारीहरू नै अहिले हामीसँग 134 जना को संख्या छ। 6 पार्टीमा तत्कालीन अवस्थामा कायम रहेका सबै पदाधिकारीहरू, अध्यक्ष पछिको उपाध्यक्ष, सह अध्यक्ष, वरिष्ठ नेता, महामन्त्री, सहमहामन्त्री हुँदै तपाईँको 134 जनाको एकदम गम्भीर खाल प्रकृतिको बैठक 4 दिन चल्यो। र त्यहाँ उठेका एजेन्डाहरू लाई चाहिँ हामीले अब संकलित गरेर पुरस्कृत गरेर हामी केन्द्रीय कार्य समितिको आजदेखि प्रारम्भ भएको बैठक जो 3 दिनसम्म चल्छ, तपाईँको आज 22, 23 र 24 गते यो बैठक समाप्त हुन्छ। अब यसमा एजेन्डाको सन्दर्भले हेर्ने हो भने 4 दिनसम्म जो पदाधिकारी समितिमा जो छलफल भयो त्यो मूलभूत रूपले के हो भने पार्टीले हालसम्म लिएको जो नीति हो, खास गरेर निर्वाचनको सन्दर्भमा त्यो नीतिलाई कसरी अगाडि बढाउने, खास गरेर त्यो के हो भने जबसम्म मधेसी जनताको मागहरू पूरा हुँदैन अथवा संविधान संशोधन लगायतका अन्य आन्दोलनजन्य विषयहरू जबसम्म समस्याहरू मुद्दाहरू सम्बोधन हुँदैन तबसम्म तपाईँको निर्वाचनमा, स्थानीय तहको निर्वाचनमा सहभागी हुँदैन अथवा भइँदैन अथवा नहुने जुन अडान छ त्यो अडानको लागि कसरी निरन्तरता दिने कि त्यसलाई कसरी अगाडि बढाउने त्यो सम्पूर्ण अधिकार केन्द्रीय कार्य समितिमा निहित छ। त्यस कारणले त्यो केन्द्रीय कार्य समितिको बैठक अत्यन्त महत्त्वपूर्ण हो। अर्को चाहिँ हामीले 6 छुट्टै पार्टीहरू थियौँ योभन्दा पहिले, त्यो 6 पार्टीहरूको एकीकरण भएछ। त्यो एकीकरण पश्चात पनि एउटा सेन्ट्रल कमिटीको बैठक, त्यहाँ पदाधिकारीहरूको बैठक र छुट्टा छुट्टै हुँदा छुट्टा छुट्टै कार्यक्रम थियो, छुट्टा छुट्टै पोलिसीहरू बनाएर हामी अगाडि बढ्थ्यौँ। कार्य पार्टी सञ्चालन कार्यविधि भनौँ, आर्थिक नियमावली भनौँ, पार्टीको घोषणापत्रहरू भनौँ, पार्टीको विधान पहिले छुट्टा छुट्टै थियो, अब कलेक्टिभ लिडरसिपको सामूहिक नेतृत्वको विधान आएछ, त्यसलाई कसरी अगाडि बढाउने, यी तमाम विषयहरूमा चाहिँ केन्द्रित रहेर जो पदाधिकारी बैठकबाट जो विषयहरू आएछन् त्यसलाई यसमा एजेन्डाको रूपमा प्रवेश गराउँदै र मूलभूत रूपले भन्नुपर्दा तपाईँको संगठन, आगामी कार्यदिशा, स्थानीय निर्वाचनबारेको दृष्टिकोण, त्यही भन्दैछु, स्थानीय निर्वाचनमा संविधान संशोधन आउँछ, संविधान संशोधन, स्थानीय निर्वाचनबारेको दृष्टिकोण र राज्यद्वारा खास गरेर जो राज्यलाई जो सरकारलाई हामीले दुई दुई पटक मतदान गरेर सत्तारोहण गर्नमा सहायक बन्यौँ र उनीहरूले दुईवटै सरकारले योभन्दा अघिको प्रचण्डजीले र अहिलेको तपाईँको शेरबहादुरजीले दुईवटै प्रधानमन्त्रीजीले प्रधानमन्त्री हुनुभन्दा अगाडि उहाँहरूले तिन तिन बुन्दे सहमति गर्नुभयो र त्यो तिन बुन्दे सहमतिको कार्यान्वयनको विषय लगायत जम्मै विषयहरूमा एउटा पार्टीको प्रष्ट दृष्टिकोण चाहिँ बनाउन अब राज्यसँग हाम्रो सम्बन्ध कस्तो हुने सरकारसँग हाम्रो सम्बन्ध कस्तो हुने संविधान सभा जो अहिले संसदको रूपमा रूपान्तरित भएको छ त्यो संसद जो हाम्रो एजेन्डालाई यदि सम्बोधन गर्दैन संविधान संशोधनलाई पारित गर्दैन भने
यो विषयमा के रहन्छु जस्तै स्थानीय तहको चुनाव र संविधान संशोधन चाहिँ विशेष गरी राज्यपालको मुख्य बैठकको एजेन्डा बनाएको छ केन्द्रीय कार्य समितिको बैठकमा किनकि योभन्दा अगाडि बसेको पदाधिकारी बैठक र नेताहरूको औपचारिक अनौपचारिक अध्यक्ष मण्डलको बैठकले पनि निर्णय यही हो भनेर ठोस यो निष्कर्ष यही गर्छौँ भन्ने निष्कर्ष निकाल्न नसकेको अवस्था छ भनेपछि के गर्छ अब यो केन्द्रीय समितिको बैठक सकिँदाखेरि राज्यपालले हामी चुनावमा भाग लिन्छौँ भन्ने निर्णयमा पुग्छ कि हामी भाग लिन्नौँ भन्ने निर्णयमा पुग्छ के छ सम्भावना किनकि पार्टीको हामीले यस अगाडि लिएको नीति नै बेठिक भयो भनेर पार्टीका जिम्मेवार नेताहरूले पनि तपाईँहरूको आन्तरिक बैठकहरूमा राख्न सुरु गरिसक्नु भएको छ
अनि एउटा जीवन्त पार्टीमा फरक फरक विचार आउनु स्वाभाविक हो राष्ट्रिय जनता पार्टी जो स्वाभाविक रूपमा मैले अगाडि भने कि योभन्दा पहिले छवटा पार्टी छुट्टा छुट्टै रहेको नीति घोषणापत्र कार्यक्रम विधान रहेको पार्टीको एकीकरण भएको छ र त्यो हामी सबैजना एउटै पार्टीमा रहँदाको अवस्थामा स्वाभाविक रूपले विचारहरू फरक फरक आउँछन् कोही साथीको विचार एकदम आएको छ कि यो चुनावमा भाग नलिएको राम्रो हामीले आन्दोलनको मुद्दा जोगायौँ हाम्रो मुद्दाहरू बाँचिरह्यो भने सङ्गठन फेरि निर्माण हुनसक्छ कोही साथीलाई रह्यो होइन हामीले आन्दोलनमा निर्वाचनमा भाग नलिएर सायद कतै न कतै हामीसँग त्रुटि भयो कि त्यसलाई समीक्षा गर्नुपर्छ म यसलाई एउटा कुनै पनि एउटा जीवन्त पार्टीमा हाम्रै मुलुकको पार्टीहरू छन् कुनै सरकार बन्दा कुनै पनि एउटा मुद्दा जब मुलुकमा आउँछ त्यसमा फरक फरक विचार भइहाल्छ यसमा म स्वाभाविक लिन्छु मूलभूत रूपले तपाईँले अगाडि भनेको यो अब चुनावको लागि केन्द्रित गरेर केन्द्रीय कार्य समितिको बैठक त बसेको होइन भन्दा पनि के हुन्छ कि मुद्दा अहिले राज्यको सामुने मुलुकको सामुने हामी र तपाईँहरू सामुने भनेको अहिले निर्वाचन देखिरहेछ त्यस कारणले निर्वाचनलाई लक्षित गरेर बैठक बस्यो भनेर शङ्का उपशङ्का अथवा चर्चा हुनु स्वाभाविक हो तर यो निर्वाचनलाई मात्र चाहिँ केन्द्रित गरेर बैठक बसेको होइन यो समग्रतामा भन्यो भने पार्टी घोषणा भयो छ पार्टीको विधिवत दर्ता भएको थिएन यो बल्ल बल्ल श्रावणको यो चौथो महिनामा दुई तिन गते पार्टी निर्वाचन कार्यालयले हामीले आधिकारिक जानकारी गरायो आधिकारिकता पाइसकेपछिको एउटा व्यवहारिक बैठक हो यो आधिकारिक बैठक हो त्यस कारणले यसले पार्टीको समग्रतामा भन्ने हो भने आगामी कार्यदिशा जसमा निर्वाचन पनि पर्छ साङ्गठनिक स्वरूप निर्धारण अहिले जिल्लामा छवटा कमिटीहरू छ तिनीहरूको एकीकरण कसरी गर्ने ग्रासरुट लेभलमा तिनीहरूलाई कसरी मिलाउने वर्गीय सङ्गठन भातृ सङ्गठनहरू छन् सिस्टर अर्गनाइजेसनहरू तिनीहरूलाई कसरी समायोजन गर्ने तिनको नेतृत्वलाई कसरी समायोजन गर्ने यो तमाम विषयहरूमा तपाईँलाई छलफल गर्नको निमित्त र यसबाट आउने निष्कर्ष निकाल्दै केही कुराहरू जो पार्टी विधान विपरीत धेरै यसले समितिहरू बनाउनु पर्ने हुन्छ हामीसँग राजनीतिक समिति छैन हामीसँग पदाधिकारी समितिको अवधारणा छ विभिन्न विभागहरू गठन गर्नुपर्ने अवस्था छ त्यो सबै विभिन्न समितिहरू अनुशासन समिति लगायत आर्थिक समिति विदेश विभाग सङ्गठन विभाग लगायतका विभिन्न विभागहरू बनाउनु यो सबै कुराको एउटा ठोस निर्णय गर्नको निमित्त ठोस जिम्मेवारी दिनको निमित्त यो बैठक बसेको हो यसले वास्तवमा भन्ने हो भने राष्ट्रिय जनता पार्टी नेपालको आगामी कार्यदिशाको एउटा माइलस्टोन हुनेछ र यसले एउटा
संविधान संशोधनको विषय पनि एउटा पछिल्लो रूपमा उठाएछ हामी अब के गर्छौँ संविधान संशोधनको विषय राज्यपालले चाहिँ पहिला गरन अनि हामी चाहिँ जे निर्णय आउँछ अनि प्रतिक्रिया दिउँला भनेको अवस्था छ अब चाहिँ पार्टीभित्र पनि के कुरो उठिसक्यो भने संविधान संशोधनलाई अब चाहिँ सत्ता पक्षीय दल र ठुला दलहरूले एउटा रणनीतिक प्रस्तावको रूपमा प्रयोग गरे संशोधनको प्रस्तावको रूपमा भने यसलाई रणनीतिक प्रस्तावको रूपमा प्रयोग गरे हामीले चाहिँ प्रश्न नहुँदाखेरि भन्ने कारणले भइरहेछ पछि राज्यपालले त्यो प्रस्ताव सत्ता पक्ष र ठुला दलहरूलाई खेल्न नदिनको लागि कसरी अगाडि बढ्ने सोचमा छ
यसमा दुईवटा मुख्य रूपले दुईवटा यसको पार्टको रूपमा दुईवटा भागको रूपलाई चाहिँ हामी विश्लेषण गर्न सक्छौँ र राज्यपालले यसमध्येको एउटा भागलाई एउटा पार्टलाई एउटा त्यो कुनलाई आज यो पालिको बैठकमा यो अबको बैठकमा हामी आत्मसात गर्छौँ। नम्बर एक, तपाईँले अगाडि भने जस्तो यसलाई हाम्रो माग के थियो भने तीनवटा पार्टी मुख्य रूपले नेपाली कङ्ग्रेस, एमाले र माओवादी मिलेर संविधान घोषणा गरेका हुन् र संविधान घोषणा गर्ने बखत नै यिनीहरूले स्वीकार गरे यो संविधानको सर्वस्वीकार्यता छैन, आधा मुलुक आन्दोलनमा छ, टायर बलिरहेछ, बन्दुकको नालमा बन्दुक चलाएर संविधान घोषणा गर्ने दिन पनि वीरगन्जमा गोली हालेर शत्रुघ्न पटेलको हत्या गरिएको अवस्था, त्यो के हो भने त्यो भनिरहँदाको अवस्थामा यो उहाँहरूले कमिटमेन्ट, उहाँहरूको एउटा प्रतिबद्धता थियो, त्यो सदन समक्ष राष्ट्रिय अन्तर्राष्ट्रिय समुदाय समक्ष यो संविधानमा मधेसी आदिवासी दलित मुस्लिम लगायतको चाहिँ के भने त्यसको अपनत्व त्यसलाई भनौँ, अपनत्व छैन, यसको सेन्स अफ ओनरसिप भन्छ, त्यसको स्वामित्व ग्रहण गरेको छैन, सर्वस्वीकार्यता छैन, त्यसकारणले उहाँहरूले उठाएका कुराहरू खास गरेर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका माग बमोजिम हामी संविधान संशोधन गर्छौँ। हाम्रो मान्यता अहिलेसम्म के थियो भने कि संविधान संशोधनको सवालमा तीनवटै पार्टी जसरी संविधान घोषणा गरे त्यसरी नै संविधान संशोधन पनि तीनवटै पार्टी मिलेर गर्नु पर्थ्यो र उसको नेतृत्व कसले लिने भने जसरी संविधान घोषणा गर्ने बेलामा सरकारले त्यसको नेतृत्व लियो त्यसरी जो सरकारमा छ उसले उसको नेतृत्व लिनुपर्छ। त्यसैले होला तपाईँले हेर्नुभयो होला हामी चाहिँ केपी ओली प्रधानमन्त्री हुँदा पनि उहाँसँग पनि वार्ता गऱ्यौँ नि, 33 पटक वार्ता गऱ्यौँ तपाईँले थाहा छ, त्यसपछि प्रचण्डजीसँग वार्ता गऱ्यौँ, अहिले शेरबहादुरजीसँग पनि वार्ता भइरहेछ, सबै प्रधानमन्त्रीहरूसँग वार्ता भयो, किनकि प्रधानमन्त्री भनेको सरकारको नेतृत्व गर्ने बडी हो र सरकार भनेको यो तत्कालीन अवस्थामा संविधान घोषणा गर्ने बेलामा एउटा प्रमुख सहायक सरकार भूमिका निर्वाह गरेको नाताले उसको दायित्वभित्रको यो कुरा हो, त्यसले लिडिङ गर्नुपर्छ, उसले उसको सरकारसँग त 2/3 हुँदैन तर 2/3 निमित्त उसले पोलिसी बनाउनु पर्यो, संवाद गर्नु पर्यो, सबैसँग कसरी हुन्छ त्यसको व्यवस्थापन गर्नु पर्यो, त्यस कारणले हामीले सरकारलाई मुख्य बनायौँ। अब अहिले यिनीहरू के गर्यो भने उसको टाउकोमा ऊ खेल्ने, उसको टाउकोमा ऊ खेल्ने भनेपछि एउटा मत के आयो जो अहिले तपाईँले भन्नुभयो, एउटा मत पार्टीभित्र के उठिरहेको छ, होइन त यसो गरौँ न त, अब यो पार्टीहरू तिनै एउटै खालका छन्, काङ्ग्रेसले हामीसँग मिल्दा एमाले मानेन, एमाले मिल्दा काङ्ग्रेसले मानेन, माओवादीले मिल्दा दुइटै मानेनन्, त अब के गरौँ भने जे होला देखा जाला, यसलाई निर्णायक प्रस्तुत गरौँ, निर्णायक प्रस्तुत गर्यो भने पास भए हाम्रो सबैको लागि भयो, फेल भए पनि को वास्तवमा यो संविधान संशोधनको पक्षमा छ र को वास्तवमा छैन भन्ने कुरा प्रष्ट रूपले नेपाली जनता समक्ष आउँछ र खास गरेर आन्दोलनकारी जनता जो मधेसका तराईका दलितहरू जनजातिहरू आदिवासी सबै जो मैले भने उत्पीडनमा परेका सबै जनतालाई त्यो एउटा हेर्ने दृष्टिकोण बनाउने सहयोग गर्छ। तसर्थ अब यसलाई के गरौँ भने यसलाई ओझलमा नपारेर यसलाई होल्ड नगरेर यसलाई अब एउटा बार्गेनिङ पोइन्ट मात्र नबनाएर आफ्नो रोटी सेक्ने एउटा विषयवस्तु नबनाएर उल्लु सिधा गर्ने विषयवस्तु नबनाएर यसलाई चाहिँ हामीले के गर्नुपर्छ भनेदेखि यसलाई हामीले अब निर्णयार्थ प्रस्तुत गर्नु पर्यो, यसलाई टेबल गर्नु पर्यो, यसलाई भोटिङमा लिएर जानु पर्यो।
प्रधानमन्त्री शेरबहादुर देउवाले चाहिँ केही दिन यता प्रमुख प्रतिपक्षी दल र तपाईँहरूसँग पनि अनौपचारिक ढङ्गले छलफल अगाडि बढाइरहनु भएको छ भन्ने कुरो बाहिर आइरहेको छ, भनेपछि अब संविधान संशोधन प्रस्ताव यो असोज 2 गतेको चुनाव अगाडि चाहिँ संसदमा पेश हुने, त्यसको रिजल्ट जे आए पनि तपाईँहरू चुनावमा चाहिँ होमिने वा चुनावमा सहभागी हुने दिशातर्फ चाहिँ हाम्रो राजनीतिक कोर्स गइरहेछ भनेर हामीले अनुमान लगाउन सक्छौँ।
त्यस्तो एउटा मत त्यो पनि आएको हो, त्यो मतलाई पनि हामी नकार्न सक्दैनौँ। मैले अगाडि पनि भने एउटा पार्टीभित्रको एउटा जमात, एउटा समूह, एउटा साथीहरूको विचार त्यो पनि छ कि यसलाई निर्णयार्थ प्रस्तुत गरौँ र जे हुन्छ देखा जाला। तर एउटा मत हाम्रो पार्टीमा के प्रबल रूपले उठेको छ भने यो संविधान संशोधनसँग स्थानीय निर्वाचनलाई जोडेर हेर्नु हुँदैन भन्ने कुराहरू पनि आएको छ। त्यो भनेको के हो भने संशोधन पास भए पनि फेल भए पनि निर्णयार्थ प्रस्तुत गरेर हामी चाहिँ अब यो अन्यलताबाट अति यो यथास्थिति जुन भन्छौँ नि हामी यो यथास्थितिबाट निस्किनु पर्यो, यो संविधान संशोधन अगाडि पनि नजाने पछाडि पनि नआउने पास पनि नहुने फेल पनि नहुने अनि संविधान संशोधनको नाममा हामी सबै प्रक्रियाहरू छोड्दै अथवा त्यसबाट हामीले एउटा प्रश्न दृष्टिकोण नबनाउँदै खालि चाहिँ प्रधानमन्त्रीले बैठक बोलाउनुहुन्छ हामी तारिख लिन गइहाल्छौँ त्यसरी चाहिँ यसलाई नभरेर यसलाई एउटा टुङ्ग्याउँ र टुङ्ग्याउनु भनेको के हो भनेको यथास्थितिबाट मुक्ति दिनु हो पार्टीले अब यो यथास्थितिको मानसिकताबाट
दुई वर्षसम्म राजपाले जुन राजपा भनौँ अहिलेसम्म छवटा पार्टीले संविधान संशोधनको लागि जसरी लड्दै आए त्यो स्थितिबाट हामी संविधान संशोधन संशोधन मात्र भनेर नबसौँ यसलाई एउटा तत्कालिक एजेन्डा मात्र छोडेर जाने कि दीर्घकालीन एजेन्डा पनि लिएर अगाडि जाने तर अब चाहिँ यो स्थितिबाट यो गन्जागलको स्थितिबाट चाहिँ मुक्त हौँ भन्ने सोच
डेफिनेटली त्यही हो यसमा त दीर्घकालीन अवस्था पनि र तत्कालीन अवस्थामा पनि मूल मुद्दा संविधान संशोधन नै हो तर यो संशोधन पास हुन्छ भने मुद्दा सम्बोधन हुन्छ पास भएन भने त एउटा आगामी बाटो त तय गर्छ नि आगामी मार्ग जुन छ रोडम्याप त हामीलाई एउटा निर्धारण गर्न सहयोग गर्छन् जो अहिले हामी एकदम पोखरीको पानी जस्तो यथास्थितिमा भएको छौँ अब यसमा त एउटा गतिशीलता आउँछ नि त्यसकारणले यसलाई एउटा निर्णयमा पुर्याउँ अनि त्यसपछि जे होला एउटा ब्लु प्रिन्ट बनाएर आन्दोलन होला अथवा कुन बाटो होला त्यसको एउटा मार्गचित्र बनाएर हामी अगाडि
जस्तै तपाईँले यो विषयमा छलफल गरेर चाहिँ सङ्घ र प्रदेशको चुनावको विषय पनि तयारी सरकारले अगाडि थालिसक्यो त्यसका लागि कानुनहरू संसदबाट पारित हुने क्रममा रहेका छन् प्रोसेस अगाडि बढिसक्यो त्यतातर्फ चाहिँ कतिको सोच्नु भएको छ किनकि हामी ढिलो भइसक्यो अब यता मात्र अल्झिरहँदा हाम्रो भावी राजनीतिक कोर्स पनि कतै छुट्ने हो कि भन्नेतर्फ चाहिँ बैठकमा केही गम्भीरपूर्वक कुरा उठ्न थालेका हुन्
भदौपछि असोज लाग्छ असोज दुई गते दुई नम्बर प्रदेशमा चुनाव छ हाम्रो ध्यान भनेको अहिलेको समग्रतामा चुनावमा त छँदै हो नै समग्रतामा चुनावलाई कसरी लिने तर स्थानीय निर्वाचनले हाम्रो धेरै कुराहरू तपाईँको तय गर्छ यसले निर्धारण के गर्छ भने यदि हामी स्थानीय तहको निर्वाचनमा सहभागी भयौँ भने त्यसपछिको निर्वाचनमा सहभागी हुने मार्ग प्रशस्त हुन्छ हामी यदि स्थानीय निर्वाचन नै अहिले यथास्थितिमा जानुहुन्न भन्ने निर्णयमा यदि सेन्ट्रल कमिटी पुग्यो लिडरहरूको मानसिकता त्यहाँ गयो जनताको मनोविज्ञान त्यो भन्छ भने त त्यो अर्को कोर्स जो अहिले तपाईँले कुरा राख्नुभयो प्रान्त सभा अथवा सङ्घको चुनाव जसले हामी प्रतिनिधि सभा भन्छौँ त्यो प्रतिनिधि सभाको चुनावको बारेमा त अहिले भनिहाल्नु अत्यन्त चाँडो हुन्छ र यसमा अहिले हाम्रो पार्टीको विषय चाहिँ
त्यसलाई पनि तपाईँहरूले छोड्नुभयो भने चाहिँ राजनीतिक कोर्स तपाईँहरू भोलि चाहिँ एक ठाउँ मिल्नै नसक्ने ठाउँमा पुग्ने हो कि यो धेरै टाढा पुग्यो भने त फेरि राजनीतिक दूरी बढ्दै गयो भने त त्यसले फेरि एक ठाउँ जुट्नको लागि त असहज
अब आजदेखि बैठक जुन सुरु भएको छ त्यो बैठकले धेरै कुराहरू निर्धारण गर्छ मैले भने नि अहिले भनिरहँदा जबसम्म हामीले यो दुई नम्बर क्षेत्रको प्रदेशको निर्वाचनको अथवा प्रवेश अथवा सहभागिता अथवा बहिष्कार यसको बारेमा जबसम्म क्लियर हुँदैन तबसम्म त्यो कोर्समा चाहिँ हामी जान सक्दैनौँ मुलुक गए पनि अरू गए पनि किनकि हाम्रो नेपाली कङ्ग्रेस एमाले र माओवादी जस्तोको पोजिसन होइन हाम्रो बाबुरामजीको नयाँ शक्ति जस्तो पोजिसन पनि होइन र राज्यले पनि के बुझ्नुपर्छ भनेको अरू अरू पार्टी जस्तो खास गरेर जसरी उहाँहरूले बाबुरामजीलाई पार्टीमा चुनावमा ल्याउनु भयो र राज्यपाललाई चुनावमा ल्याउनु र बाबुरामजीलाई चुनावमा ल्याउनु त फरक कुरा हो नि हामी एउटा द्वन्द्वरत पक्ष हौँ हामी माओवादी बन्दुक उठाएर लड्यो त्यसकारणले ऊ द्वन्द्वरत पक्ष हो र उसँग सबै शान्ति सम्झौता हुँदै हामी यहाँसम्म सेटलमेन्ट गऱ्यौँ मधेसले बन्दुक उठाएन राष्ट्रिय जनता पार्टीको नीतिमा बन्दुक उठाउने नीति छैन हामी चाहिँ शान्तिपूर्ण तरिकाले लोकतान्त्रिक विधि र प्रक्रिया अवलम्बन गरेर नेपालभित्र आफ्नो अधिकारको लागि लडिरहेका छौँ भने हामी पनि एक प्रकारको एउटा समूह हौँ द्वन्द्वरत समूह हौँ हामीले भनेका छौँ हामी एउटा पक्ष हौँ यो आन्दोलनरत पक्षसँग सरकारले त्यो हिसाबले वार्ता र सेटलमेन्ट गरेन भने जसरी अहिले पाँच नम्बर प्रदेश अथवा एक नम्बर प्रदेश अथवा सात नम्बर प्रदेशको जो अवस्था छ राज्यपालले त्यहाँ विरोध गरिरहँदाको अवस्था त्यो हाँसियामा छ नि त त्यहाँको चुनाव दुनियाँलाई थाहा छ तपाईँलाई थाहा छ मिडियालाई थाहा छ यहाँको कूटनीतिकलाई थाहा छ यहाँको सरकारलाई थाहा छ कि राष्ट्रिय जनता पार्टी जस्तो एउटा डेमोक्रेटिक पार्टीको विचारलाई तपाईँ निस्तेज गरेर निर्वाचन गर्नुहुन्छ र उसको आधार क्षेत्रमा गर्नुहुन्छ भने उसले भोलिले उसले कतिको मान्यता पाउने त्यसले त्यो कतिको फङ्सनल हुने
त्यसलाई त अन्तर्राष्ट्रिय समुदायले केही बोलेको छैन,
बोलेको छ,
राष्ट्रिय शक्तिहरूले पनि त मान्यता दिइसके, राजपा आफ्नै कारणले चाहिँ चुनावमा गएन,
राज्य आफ्नै कारणले हामीले त कतै भनेको छैन, कहाँ हामीले आफ्नै कारणले संविधान चुनावमा गएर
बाहिर बुझाइ जस्तो छ,
बाहिर बुझाइ त बुझाइ त के हुन्छ भने राजनीतिकमा बुझाइ बुझ्न बुझ्दै जाँदा बुझ्दै जाँदा हाम्रो जस्तो देशमा यसले एउटा समय लिन्छ, बिस्तारै बिस्तारै उहाँहरूलाई पनि थाहा होला कि हामीलाई राजनीति चुनावमा भाग लिनबाट रणनीतिक रूपले राज्यले बन्देज गर्यो, रोक्यो, किन रोक्यो भने हामीसँग गरेको कमिटमेन्टहरू पुरा गरेन। प्रचण्डजीले स्थानीय निर्वाचन प्रथम चरण घोषणा गर्नुभयो, त्यसलाई गराउनु भयो, सम्पन्न गराउनु भयो, तर प्रचण्डजीले हामीसँग गरेको सहमति तीन बुन्देमा के थियो, के थियो भने जबसम्म राज्यपालले उठाएको तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएको माग सम्बोधन हुँदैन तबसम्म म निर्वाचन स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्दैन, म जाँदैन भनेपछि यो कुरा त फेरि राष्ट्रलाई थाहा छ नि, कूटनीतिक नियोगहरूलाई थाहा छ नि, हामी अहिले आन्दोलनमा छौँ, फिल्डमा छौँ, हामीले आफ्नो कुराहरू भन्न भ्याएका छैनौँ, तर परिस्थितिवश हामीले यो कुरा पनि भन्छौँ, राख्छौँ यो कुरा। र मलाई के लाग्छ भने निर्वाचन समस्याको समाधान हुँदै होइन, निर्वाचन त उपलब्धिहरूलाई अथवा त्यो त्यो बेलाको परिस्थितिलाई सेटलमेन्ट गर्ने एउटा आवधिक के भने त्यसलाई आवधिक कुरा हो, आवधिक चिज हो, त्यो त्यो सर्वकालिक पनि हुँदैन। अहिले भएको निर्वाचनको जुन अहिले एमाले ठुलो पार्टी देखिया छ अथवा काङ्ग्रेस दोस्रो पार्टी देखिया छ, यो भनेको त के हो, पाँच वर्षको लागि नै म्यान्डेट हो, होइन के हुन्छ यो आवधिक कुरालाई कुराले यो दूरदृष्टिको कुराहरूलाई निर्धारण चाहिँ गर्दैन। त्यस कारणले अब यसको मान्यता कसले के दियो भन्दा पनि हामीले आफ्नो कुराहरू राख्छौँ, जो साथी जो राज्यलाई के थाहा छ कि यो चुनाव भएको छ पाँच नम्बर प्रदेशमा, त्यो साथीलाई यो थाहा पनि थाहा छ कि त्यहाँ हाम्रो 600 मान्छेलाई भन्दा बढी कार्यकर्ताले थुनामा राखेर भएको छ चुनाव, गोली चलेको छ, नवलपरासीमा आश्रु ग्यास चलेको छ, घाइते भएका छन्। त्यस कारणले यसको वैधानिकता आफ्नो ठाउँमा छ, हामीले उठान गरेको मुद्दाहरू जीवित छन्, आन्दोलन हाम्रो जारी छ र यो बैठकले यो समग्रतामा यो सबै विषयमा हामी
सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर अहिले तपाईँले कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी राजपाको हिजोदेखि शुरू भएको केन्द्रीय समितिको बैठकबारे छलफल गरिरहेका छौं। कार्यक्रममा राजपाका महामन्त्री जितेन्द्र सोनलसँग गरिएको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम बदलिँदो नेपालमा विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम काठमाडौँमा 90 MHz विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी हिजोदेखि शुरू भएको राज्यपालको केन्द्रीय समितिको बैठक र त्यसका एजेण्डाबारे छलफल गरिरहेका छौं। अहिलेसम्म हामीले राज्यपालका महामन्त्री जितेन्द्र सोनलसँग चुनावमा पार्टीको सहभागिता, संविधान संशोधन लगायतका विषयमा कुराकानी गर्यौं। अब नेता सोनलसँग पार्टी एकीकरण र नयाँ संगठनबारे कुराकानी गरौं।
पार्टी निर्माणको विषयमा पनि अलिकति छलफल गरौं। अब राजपा चाहिँ 6 पार्टी तराई केन्द्रित एउटै उद्देश्यका लागि लडेका 6 पार्टीहरू मिलेर राष्ट्रिय जनता पार्टी चाहिँ निर्माण भयो। यो पार्टी चाहिँ निर्माण हुने बित्तिकै अलिकति विवादमा फस्न थालेको, जुन ढंगले अगाडि जान्छ भन्ने सोच थियो त्यसरी चाहिँ अगाडि बढ्न नसकेको
हो। स्वाभाविक रूपले पार्टी घोषणा हुने बित्तिकै पार्टीको गतिविधिहरू जुन हिसाबले अगाडि बढ्नु पर्थ्यो त्यो उत्साहजनक अवस्थामा अगाडि बढ्न सकेन, किनकि मैले अगाडि नै भने यहाँ 6 पार्टी एउटै एजेन्डा एउटै मुद्दा बोकेको त थियो, तर उनीहरूको आफ्नो पोलिसी, आफ्नो वे अफ वर्किङ भन्छ, काम गर्ने पद्धति, कार्यशैली, आफ्नो लिडरहरूको एक प्रकारको सोच, यो तमाम कुराहरू उनीहरूको थियो। तर यो तमाम कुराहरूमा उनीहरूले जसरी यसलाई सेटलमेन्ट गरेर अगाडि बढ्नु पर्थ्यो र जसरी हामीले कलेक्टिभ लिडरसिपको नाममा सहमतिको दस्तावेज बनायौँ त्यसले यसमा समय लिएकै हो, समय अलिकति हाम्रो खेर गएकै हो, तर पनि हामी अब यसले व्यवस्थापन गर्दैछौँ र यो व्यवस्थापनबाट एउटा शक्ति चाहिँ यसबाट निस्केर आउँछ र अगाडि कदमहरू हामी चाहिँ अगाडि बढ्छौँ।
जस्तै यो विधानको विषयमा अलि बढी असन्तुष्टि जस्तो देखियो, तपाईँहरूका शीर्षस्थ नेताहरू, जिम्मेवार नेताहरू, अलि आशा लाग्दा नेतै भनौँ न, अलिकति उहाँहरू नै यो पछिल्लो समय चाहिँ पार्टीका गतिविधिबाट पूर्णत बाहिर रहनुभयो र सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गर्नुभयो, खुला चाहिँ अर्को खालको भेलाहरूमा पनि सहभागी हुनुभयो। यसको मतलब चाहिँ राजपा जुन उद्देश्यका लागि स्थापना गरियो, एकीकृत गरियो, त्यो उद्देश्य पुरा गर्न सक्दैन कि अब हामीले चाहिँ सुरुमै विकल्प अन्त सोच्दा हुन्छ भन्ने मानसिकता त विकास भएको देखियो नि।
डेमोक्रेटिक पार्टीहरूको एउटा यो सुन्दरतम पक्ष हो, यो कम्युनिस्ट पार्टीहरूमा प्रायश हुँदैन। डेमोक्रेटिक पार्टीमा के हुन्छ भने पार्टीभित्र पनि छुट्टा छुट्टै भेला समूह बनाएर मान्छेहरू गरे हुन्छ, त्यो छुट चाहिँ हुन्छ लिबरल खालको पार्टीहरूमा। तर तपाईँले जसलाई इङ्कित गर्दै हुनुहुन्छ हृदय त्रिपाठीजीहरूलाई, जो उहाँ पश्चिमतिर भेला गर्नुभयो, आजको बैठकमा पनि उहाँहरू आउनुभयो, सर्वेन्द्रजी, हृदयजी र पश्चिमका थुप्रै नेताहरू आए र आफ्नो असन्तुष्टि राखे। स्वाभाविक रूपमा मेरो पनि असन्तुष्टि छ। धेरै साथीहरूले पदाधिकारी बैठक र केन्द्रीय कार्य समितिको बैठकमा उहाँहरूले विधानको बारेमा असन्तुष्टि जाहेर गर्नुभएको छ। र एउटा राम्रो पक्ष के हो भने अध्यक्ष मण्डलले यो सबै असन्तुष्टिलाई ग्रहण गरेर उहाँहरूले स्वीकार गरिसक्नुभयो। यो तत्कालीन अवस्थामा जसरी पनि दर्ता गर्नुपर्ने पार्टीको अवस्थामा हामीले संक्षिप्त विधान दर्ता गऱ्यौँ, तर यसलाई परिमार्जन गर्नुपर्छ, यसमा सबलाई समेट्नुपर्छ भन्ने कुराहरू आज मञ्चबाट उहाँहरूले बोलिसक्नुभयो। र यसको लागि तुरन्त हामी चाहिँ एउटा संविधान समिति चाहिँ हामीले एउटा गठन गर्छौँ, र विधान समिति गठन गरेर विधान परिमार्जन समिति भनौँ न गठन गरेर त्यसबाट सम्बोधन हुन्छ। र जहाँसम्म असन्तुष्टिको कुरा छ, पश्चिमका नेताहरू स्थापित लिडरहरू हुनुहुन्छ, उहाँहरू उहाँहरूको असन्तुष्टि स्वाभाविक रूपले छ, तर आज उहाँहरू बैठकमा आउनुभयो र उहाँहरूसँग हाम्रो संवाद भइरहेको छ, उहाँहरूको सन्तुष्टि हामी सम्बोधन गर्छौँ। पार्टीभित्र मैले फेरि पनि भन्छु, जीवन्त पार्टीभित्र धेरै यस्ता पक्ष विपक्षहरू हुन्छन्। अहिले काङ्ग्रेसमा हेर्नुहोस् त, रामचन्द्रजी भन्नुहुन्छ शेरबहादुरजीले आफ्नै मन्त्री मान्छे मन्त्री बनाइदिनु भयो, यो हाम्रो मान्छे नै परेन, आखिर तपाईँले काङ्ग्रेसलाई नै बनाउनु भयो कि शेरबहादुरजीले आफ्नो खल्तीबाट बनाउँदा गैर काङ्ग्रेसीलाई त बन, त्यो के हुन्छ, चलिराखे हुन्छ। यो एमाले प्रतिनिधि सभामा हुँदा, सरकारमा हुँदा माधव नेपालको कुरा सुन्नुभयो, एकलौटी रूपले चाहिँ सबै मन्त्री घोषणा गरियो, सबै कार्यक्रम लाग्यो, हामीले सोध्दै सोधिएन। अनि केपी ओलीले मन्त्री बनाउँदा एमाले बाहेक त अरूको लागि बनाएको छैन होला, तर आफ्नो पार्टीभित्र
त्यस्तो विवाद हाम्रो पार्टीमा नि हुनुपर्छ भन्ने
होइन, त्यो मैले भन्न खोजेको होइन। तर मैले के भन्न खोजेको भने, पार्टीभित्र जहाँ मतहरू हुन्छन्, लिडरहरू हुन्छन्, धेरै लिडरहरू हुन्छन्, एउटा स्थापित लिडरहरू छ भने उसको विचारको चाहिँ कम्पेल गर्ने, विचार स्थापित गर्ने,
यो विचारमा त यो स्थिति छ भने, यो छवटा पार्टी मिलेर सङ्गठन जुन तपाईँहरूको जिल्ला तहमा त अझै पनि पार्टीहरू एकीकृत भएको अनुभूति नै गर्न सकेका छैनन् तल्ला तहका कार्यकर्ताहरूले। यो पार्टी एकीकृत गर्ने, सङ्गठनलाई चाहिँ चुस्त बनाउने, सङ्गठन एउटै गर्ने कुरातर्फ त तपाईँहरूको त ध्यानै नपुगे जस्तो देखियो कुरो सुन्दा।
फेरि यसमा मतपले के हुन्छ, विचार र पक्ष विपक्ष दुई प्रकारको हुन्छ, एउटा हुन्छ सकारात्मक विचार, एउटा हुन्छ नकारात्मक विचार, एउटा हुन्छ कन्स्ट्रक्टिभ माइन्ड सेट, अर्को हुन्छ डिस्ट्रक्टिभ माइन्ड सेट। डिस्ट्रक्टिभ र नकारात्मक विचार प्रिभेल गर्यो, ऊ प्रवेश गर्यो भने त्यसले ध्वंस गर्छ, त्यसले निर्माण हुन दिँदैन, त्यसले शक्तिशाली हुन दिँदैन। तर कन्स्ट्रक्टिभ र सकारात्मक विचारहरू प्रवेश गर्यो भने त्यसले निर्माण गर्छ, त्यसले मजबुती दिन्छ, त्यसले स्ट्रङनेस दिन्छ। र मलाई लाग्छ कि हाम्रो भित्र उठेका कुराहरू सकारात्मक कुराहरू छन्। तपाईँ यो विधान संशोधन गर्नुहोस्, हामीले पनि ठाउँ दिनुहोस्, हामी यो पार्टी बनाउन चाहन्छौँ भन्नेपछि त एउटा सकारात्मक कुरा हो नि। नकारात्मक कुरा यसले कसले, तपाईँ यो विधान संशोधन गर्नु भएन भने म यो छोडेर जाँदैछु है, यो भनेपछि त यो नकारात्मक कुरा हुन्थ्यो, यहाँबाट डिस्ट्रक्सन सुरु हुन्थ्यो, यहाँको डिभिजन सुरु हुन्थ्यो। तर त्यो हाम्रो पार्टीभित्र त्यो खालको विचार छैन। हाम्रो पार्टीभित्र के छ भने, हामी सबै मिलेर पार्टीलाई बनाऊँ, ग्रास रुटदेखि केन्द्रसम्म बनाऊँ, सबै लोकको क्षमता अनुसारको जिम्मेवारी पाउन्, सबैले आफ्नो काम गर्ने जो जसको क्षमता छ त्यति क्षमता उसलाई दिउँ भनेर, यो मानसिकतामा यदि हामी छौँ भने मलाई लाग्छ कि त्यो मानसिकताले हाम्रो परिस्थितिलाई राम्रो बनाउँछ, हाम्रो सङ्गठनलाई राम्रो बनाउँछ, हाम्रो डकुमेन्टेसन गर्ने जुन भने मैले विधान घोषणापत्र नियमावली सबलाई हामी बिस्तारै राम्रो बनाएर लिँदै, यो त उत्कृष्ट पार्टी, मधेसी जनताको निमित्त एउटा मूलधारको पार्टी र राष्ट्रको निमित्त एउटा वैकल्पिक लोकतान्त्रिक पार्टीको रूपमा हामी यसले स्थापित गर्दै अगाडि बढ्छौँ।
जस्तै अलिकति यो सङ्गठनकै कुरा गरौँ, जस्तै राजपाभित्र यति बेला चाहिँ पदाधिकारी मात्र 134 जना हुनुहुन्छ, केन्द्रीय सदस्यहरू 815 जना हुनुहुन्छ। यो सामान्य हेर्दाखेरि पार्टीका माथिल्ला संरचनाहरू जति ठुलो भयो पार्टी त्यति भद्रगोल हुन्छ भन्ने कुरो राजपाको पछिल्लो अनुभवबाट पनि सिक्न सकिन्छ। माओवादी केन्द्रको अनुभवबाट पनि सबैले सिकिरहेछन्, माओवादी त्यसलाई घटाउने क्रममा छौँ भन्छन्। भनेपछि तपाईँले अब साङ्गठनिक स्वरूप कस्तो बनाउनुहुन्छ, महाधिवेशन कहिले गर्नुहुन्छ, कसरी अगाडि बढ्छ? यो
पार्टी घोषणा गर्ने दिन म नै त्यहाँ अब एकीकृत पार्टीको घोषणा पत्र वाचन गर्दै थिएँ र तपाईँले स्मरण होला त्यसमा प्रष्ट रूपले हामीले लेखेका छौँ यी पार्टी घोषणाको एक वर्षभित्र महाधिवेशन गर्छौँ, त्यो भनेको आगामी 75 साल वैशाखभित्र हो र त्यो निर्धारित समयमा हामी महाधिवेशनमा गयौँ पार्टी बनायौँ भने यो संख्या घटेर आउँछ। तराई मधेस लोकतान्त्रिक पार्टी सबभन्दा ठुलो पार्टी थियो, अहिलेको 6 वटा मध्येको 11 वटा सांसद, त्यत्रो ठुलो लिडरहरूको जमात, 20 जिल्लामा प्रभावकारी संगठन, त उसको जो जति केन्द्रीय कार्य समितिको संख्या थियो, उसको जति पदाधिकारी संख्या थियो, त्यो हाम्रो अहिले 6 वटा 6 नम्बरमा रहेका हाम्रो पार्टीहरूको खास गरेर अनिलजीहरूको नम्बर त्यतिकै छ। त यो के हो भने कि हामी एउटा बृहत्तर हितको निमित्त हामी यो सबलाई एउटा समेटेर बनायौँ। अब पार्टी एकीकरण गर्ने बेलामा तिमी हिजोसँग अमुक पार्टीको केन्द्रीय सदस्य अथवा केन्द्रीय महामन्त्री उपाध्यक्ष थियो, अहिले पार्टी बन्दैछ तिमी छोडेर जाऊ भन्नु पनि भएन। सबलाई सम्मान गर्ने बेलामा पहिलो चरणको निमित्त सबलाई केन्द्रीय सदस्य पदाधिकारी बनाइयो। अब पार्टी निर्माण गर्ने बेला आउँछ सबको, त्यो ती साथीहरू त्यस्ता साथीहरूको पनि सहमतिमा हामी अगाडि बढ्छौँ र एउटा चुस्त दुरुस्त सङ्गठन बनाएर लिएर जान्छौँ। र यो सम्पादनको निमित्त यति अवस्थामा पनि सम्पादनको निमित्त त्यसैले हाम्रो विधानले एउटा राजनीतिक समिति पोलिटिकल समितिको परिकल्पना गरेका छ र यो यो केन्द्रीय कार्य समितिको बैठक पश्चात तुरन्तै हामी चाहिँ के गर्छौँ भने तपाईँको राजनीतिक समिति बनाउँछौँ, त्यो सलिड हुन्छ, 40-35 अथवा त्यसैभित्रको एउटा समिति हुन्छ र त्यो समिति चाहिँ एउटा अधिकार सम्पन्न समिति र पार्टीलाई ड्राइभ गर्ने एउटा चुस्त पोलिटिकल समिति भनेछ, राजनीतिक समिति भनेछ र मलाई लाग्छ कि हामी व्यवस्थापन गर्दै लिएर जाने हो। कुनै पार्टीमा 6 वटा अध्यक्ष त छैन नि, तर हाम्रो पार्टीमा 6 जना अध्यक्ष छन्। त्यो भनेको त के हो भने एकीकरणको प्रक्रियाबाट आएको कलेक्टिभ संक्रमण कालमा र हामी चाहिँ यसमा बढिरहेका छौँ, त्यस कारणले यो सब कुरालाई हामी म्यानेज गरेर व्यवस्थापन गरेर अगाडि बढ्छौँ।
हामी कार्यक्रमको अन्त्यमा पनि आइसक्यौँ। भनेपछि राजपाको जारी केन्द्रीय यो कार्य समितिको केन्द्रीय समितिको बैठक सकिएपछि राजपा चाहिँ अहिलेको यो राजनीतिक स्थितिबाट एउटा प्रष्ट धारणासहित र एउटा पार्टी चाहिँ ड्राइभ गर्ने, पार्टीलाई चलाउन सक्ने एउटा दृढ दृष्टिकोणसहित निस्किन्छ भनेर चाहिँ हामीले निष्कर्ष निकाल्न सक्छौँ।
एकदम यो बैठकले पार्टीको 2 वटा डाइमेन्सन म जिस्टमा भन्नुपर्दा अघि जति पनि कुरा गरेँ त्यसको 2 वटा जिस्ट भन्छु, एउटा राष्ट्रिय राजनीतिको बारेमा प्रष्ट दृष्टिकोण र एउटा साङ्गठनिक आधारको बारेमा एउटा प्रष्ट दृष्टिकोण लिएर 2 वटा डाइमेन्सन, साङ्गठनिक रूपमा कसरी तलदेखि माथिसम्म चुस्त दुरुस्त बनाउने पार्टीलाई त्यसको बारेमा एउटा दृष्टिकोण र राष्ट्रिय राजनीतिकमा मैले भने संविधान संशोधनदेखि चुनावसम्म सरकारको सम्बन्धदेखि अरू हाम्रो सरोकारको विषयमा पार्टीको एउटा प्रष्ट दृष्टिकोण बनाई एउटा नयाँ रोडम्याप सहितको निर्णयहरू आउँछ र जो निर्णय हुन्छ एउटा यो बैठकको सबभन्दा सुन्दरतम पक्षमा तपाईँले बताउँछु, यो जो निर्णय हुन्छ एक ढिक्काको निर्णय हुन्छ, एक सहमतिको निर्णय हुन्छ, सहमतिको निर्णय हुन्छ र पार्टीले जे निर्णय लिन्छ त्यसमा पार्टीको तलदेखि माथिसम्मको सम्पूर्ण कार्यकर्तादेखि नेतासम्म त्यसमा सहभागी हुन्छन् र हाम्रो यसरी चाहिँ हामी अगाडि बढ्छौँ।
समय दिनु
धन्यवाद यहाँलाई।
उहाँ हुनुहुन्थ्यो राजपाका महामन्त्री जितेन्द्र सोनल। सोनलसँग आज हामीले हिजोदेखि शुरू भएको राजपाको केन्द्रीय समितिको बैठक, स्थानीय चुनावमा सहभागिता, संविधान संशोधन र पार्टी एकीकरणबारे छलफल गर्यौं। छलफलसँगै हामी कार्यक्रम बदलिनु नेपालको आजको अंकको अन्त्यतिर आइपुगेका छौं। उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिँदै नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म प्रकाश ढकाल पनि बिदा हुन्छु। नमस्कार।